कष्ट दुःख निराशा वास्तविक संसारको हरेक मानिसहरूको जीवनको एउटा हिस्सा हो। बाइबलमा हामी यो पाउँदछौँ कि सामान्य अर्थमा इन जेनरल सेन्स कि हरेक कष्ट एउटा पापको परिणाम हो। यसबाट हामी विश्वासीहरू पनि कष्टबाट भने हामी अछुत छैनौँ। तर कति कष्टहरू कि परमेश्वरको महिमा प्रकट हुनको निम्ति हाम्रो जीवनमा परमेश्वरले दिनुहुन्छ र हरेक कष्ट पीडा र परिस्थितिहरू परमेश्वरको सार्वभौमिक योजना भन्दा बाहिर कदापि पनि हुँदैन। परमेश्वर अन्जान हुनुहुन्न कि हरेक कुरा उहाँको योजनाभित्र आउँदछ र यी कुराहरू जान्नको निम्ति हरेक मानिसहरूले यो बुझ्न सक्दैनन्। किनकि हरेक मानिस जो मानिसबाट जो शारीरिक रूपमा जन्मिन्छ ऊ हरेक आत्मिकी अन्धोपनमा भएर जन्मिँदछ र ती अन्धोपन हटाउनको निम्ति कुनै पनि आँखा विशेषज्ञ चिकित्सकले त्यो निको पार्न सक्दैन। त्यो कुनै पनि सर्जरीबाट त्यो निको हुँदैन। तर त्यो दृष्टि दिनको निम्ति त्यहाँ एकजना हुनुहुन्छ जसले उद्धार गर्नुहुन्छ, जसले दृष्टि दिनुहुन्छ, उहाँ केवल ख्रीष्ट यीशु परमेश्वरका पुत्र हुनुहुन्छ। हामी उनैको बारेमा आज सुसमाचार युहन्ना 9:1-12 हेर्नेछौँ। कृपया तपाईँहरूले आफ्नो बाइबलमा यही खण्डलाई निकाल्नुहोला। सुसमाचार युहन्ना 9:1-12 आशा गर्दछु तपाईँहरूले यो खण्डलाई पाइसक्नु भएको छ। म हामी सबैजनाको सेवाको निम्ति म यो खण्डलाई पाठ गर्नेछु। त्यहाँबाट जाँदै गर्दा यीशुले एकजना जन्माईको अन्धालाई देख्नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे, रबी कसले पाप गर्यो, यसले कि यसका आमा बुबाले र यो अन्धो जन्म्यो? यीशुले जवाफ दिनुभयो, न त यसले पाप गर्यो न यसका आमा बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। मलाई पठाउनु हुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ जब कसैले काम गर्न सक्दैन। म संसारमा रहन्जेल म संसारको ज्योति हुँ। यी कुरा भनेर उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो। अनि उहाँले त्यसलाई भन्नुभयो, जाऊ सिलोआमको, जसको अर्थ हो पठाइएको, तलाउमा गएर पखाल। त्यसले गएर पखाल्यो र देख्ने भएर फर्क्यो। त्यसका छिमेकीहरू र त्यसलाई भिख मागेको देख्नेहरूले भने, बसेर भिख माग्ने मान्छे के यही होइन? कसै कसैले भने, त्यो त्यही हो। अरूले भने, होइन त्यो त्यही जस्तो देखिन्छ। त्यसले भने, म त्यही हुँ। तब तिनीहरूले त्यसलाई सोधे, तेरा आँखा कसरी खोलिए त? त्यसले जवाफ दियो, यसो भन्ने एकजना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्नुभयो, सिलोआममा जाऊ र पखाल। तब गएर मैले पखालेँ र म देख्ने भएँ। तिनीहरूले त्यसलाई भने, तिनी कहाँ छन् त? त्यसले भन्यो, म जान्दिन। हामी यो खण्डबाट एउटा मुख्य कुरा हामी देख्नेछौँ कि यीशुले नै अन्धोलाई दृष्टि दिनुहुन्छ र विशेष यो मुख्य बोधा हुनेछ। यीशुले अन्धोलाई दृष्टि दिनुहुन्छ र यस बोधामुनि रहे हामी दुईवटा कुराहरूले हेर्नेछौँ। हरेक मानिस जन्मदै आत्मिक अन्धोपनमा जन्मिएको हुन्छ। 1-5 हामी हेर्नेछौँ। हरेक मानिस जन्मदै आत्मिक अन्धोपनमा जन्मिएको हुन्छ र दोस्रो, यीशु महान मुक्तिदाता हुनुहुन्छ जसले अन्धोपनलाई दृष्टि दिनुहुन्छ या त अन्धोपन हटाउनुहुन्छ। आउनुहोस् हामी पहिलो बुधालाई हेर्नेछौँ। यहाँ हामी यो हेर्छौँ भने यीशुले गर्नुभएको एउटा चिन्ह छ कि योहन्नामा उहाँले गर्नुभएका विभिन्न चिन्हहरूमध्ये एउटा छैटौँ चिन्ह हो, आश्चर्य काम हो। र यो हामीले हेर्छौँ भने पुरानो नियममा अगमबानी गरिएका ती अगमवक्ताहरूले भनेका कुराहरू यहाँ पुरा भएको छ। त्यसै कारण हामी एकलाई हेरौँ न। त्यहाँबाट जाँदै गर्दा यीशुले एकजना जन्मैको अन्धालाई देख्नुभयो। अर्थात् यहाँ त्यहाँबाट जाँदै गर्दा भन्ने, जब हामी शब्दलाई हेर्छौँ, यो वाक्यांशलाई हेर्छौँ भने यो कतै 8 जोडिएको हो कि भन्ने पनि हामी देख्छौँ। किनभने हामी 8:59 हामी त्यहाँ देख्छौँ कि यहुदीहरूले यीशुलाई ढुङ्गा टिपेर मार्न खोज्दाखेरि यीशु मन्दिरबाट निस्केर जानुभएको छ। योसँग हेर्दाखेरि यसको कनेक्सन कहीँ छ कि भन्ने हामी देख्न सक्छौँ। तर पनि कति समयपछि भएको थियो भन्ने कुरा कुनै समय हामीलाई यो निश्चित छैन. त्यसै कारण हामी यति मात्रै भन्न सक्छौँ, यसुले त्यो एक अन्धा व्यक्तिलाई देख्नु भएको छ कि जब प्राचीन समयमा हामीले हेर्छौँ भने कि अन्धोपनको बिरामीहरू हुनु, त्यहाँ बिरामी कष्टहरू हुने, त्यो एउटा सामान्य बिरामी जस्तो थियो. जब हामी लेबीको पुस्तक 27:14, 21:28 र अयुबको 29:15 पदमा हामीले हेर्छौँ भने यो कुराहरू हामी पाउँदछौँ. तर हामीले पद 2 हेर्छौँ भने कि जब त्यहाँ यीशु चेलाहरूसँग जाँदै गर्दा जब ती अन्धालाई देख्नुभयो, तर चेलाहरूले एउटा प्रश्न गर्छ, रब्बी कसले पाप गर्यो, यसले कि यसका आमा बुवाले, र यो अन्धो जन्म्यो. वास्तवमा यहाँ चेलाहरूले किन यो प्रश्न गरे त कि यहुदीहरूको प्राचीन समयमा एउटा प्रख्यात सिद्धान्तको आधारमा उनीहरूले यो प्रश्न गरेका छन् कि त्यो समयमा उनीहरूले के बुझ्थे भन्दाखेरि कोही केही बिरामी भयो या अन्धोपनमा जन्म्यो, कुनै व्यक्ति असक्षम जन्म्यो भने वास्तविक उसको पापको कारण उसले केही निर्दिष्ट पाप गरेको छ या त त्यसको परिणाम हो भनेर उनीहरूले त्यसरी बुझेको थिए. त्यसको आधारमा यो प्रश्न गरेका थिए. आजको समयमा तपाईँ र मैले पनि हेर्ने हो भने हामी यस्तै परिस्थितिबाट यस्तै कुराहरू सुन्दै हामी हुर्केका छौँ कि कोही बिरामी भयो, कसै असक्षम जन्म्यो भने के भन्छन्, कुन जन्मको पापको परिणाम हो. हामी पनि यस्तै परिवेशबाट हुर्केका मान्छेहरू हौँ. यो कुरादेखि हामी पनि धेरै टाढा छैनौँ. यस्तै परिस्थिति, यस्तै प्रश्नहरू सङ्गाल्दै हामी पनि हुर्किएका मान्छेहरू हौँ. तर पनि यहाँ चेलाहरूको प्रश्नप्रति यसुको जवाफले हेर्नुहोस् न, 3 न त यसले पाप गर्यो न यसका आमा बुबाले, कि यसुले फरक तरिकाबाट जवाफ दिनुहुन्छ. वास्तवमा यो मानिसको जीवनमा हामीले कष्ट, दुःख, पीडा उसको जीवनको एउटा हिस्सा हामी देख्छौँ कि जो कोही पनि एक अन्धो व्यक्ति अन्धकारमा छ, उसले केही देखेको छैन भने वास्तवमा उसको जीवनमा कति कष्ट भएर जान्छ. जब हामी एउटा सानो बिरामी हो, कति कष्ट हुन्छ, कति हामी निराशामा हुन्छौँ. म आफैलाई एउटा कोरोना लाग्दाखेरि म एकदम पीडामा थिएँ. झन् ऊ त जन्मैबाटको बिरामी छ, एउटा उसको जीवनको एउटा हिस्सा हो. र तपाईँ हामी यस्तो कष्ट भएर हामी जान्छौँ, कतिजना अहिले गइराख्नु भएको होला, या त तपाईँ कुनै समयमा यो कष्ट भएर जानुहुन्छ. तर कष्टबारे बाइबलले हामीले के भन्छ त, हामी छोटकरीमा कष्टबारे एउटा बाइबलले तथ्यहरूलाई हेरौँ ताकि हामी कष्टहरूलाई कसरी सामना गर्न सक्छौँ, ती कष्टहरूलाई हामीले बाइबलले दृष्टिकोणबाट कसरी हेर्न सक्छौँ भनेर हामी केही कुराहरू हेर्नेछौँ. पहिलो, सामान्य अर्थमा हरेक कष्ट या हरेक पीडा, हरेक दुःख पापको परिणाम नै हो. इन द जेनरल सेन्स, जब हामी उत्पत्तिको पुस्तकमा हेर्छौँ भने हामी सुरुमा परमेश्वरले सबै कुरा सृष्टि गर्दाखेरि उहाँले भन्नुभयो सबै कुरा असल छ. तर जब हामी तेस्रो उत्पत्तिको 3 अध्यायमा आइपुग्छौँ, त्यस पछाडि जब आदम र हब्बाले परमेश्वरको वचन उल्लङ्घन गरे, परमेश्वरलाई भन्दा दुष्टलाई जब उनीहरूले सुने, त्यसपछि त्यहाँ परमेश्वरले भूमिलाई श्राप दिनुभएको छ, मानिसहरूमाथि श्राप परेको छ. त्यसै कारण हामी सामान्य अर्थमा भन्यो भने हरेक कष्ट पापको परिणाम नै हो. तर दोस्रो कुरा, कुनै कष्ट निर्दिष्ट पापको परिणाम हो. जब हामी पहिला हामीले हेरेका थियौँ कि यही यूहन्नाको पुस्तक 5 जहाँ हामीले एउटा पक्षघातीलाई हामी देख्छौँ, जहाँ ख्रिस्टले निको बनाउनु भएको छ र उहाँले फेरि के भन्नुभएको छ त्यहाँ, अब फेरि पाप नगर र तिमीमाथि अझ बढी खराबी आइ नपरोस्. यसको मतलब यही हुन्छ कि यसको अर्थ यही हो कि त्यो पक्षघाती, त्यो बिरामी चाहिँ उसको के निर्दिष्ट पापको परिणाम थियो. तेस्रो कष्टबारे हामी हेर्छौँ, कुनै कष्ट कुनै निर्दिष्ट पापसँगको कुनै सम्बन्ध हुँदैन, जुन बारेमा हामी यही 9 अध्यायमा हेर्दैछौँ, यही अन्धो मानिसको जीवनमा. कि 3 हेर्नुहोस् न, यीशुले दिनुभएको जवाफबाट हामी यो पाउँछौँ, न त यसले पाप गर्यो न यसका आमा बुबाले. त्यहाँ एउटा प्रपोज छ किन त्यो भयो भन्ने कुरा, तर यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्, परमेश्वरले तपाईँ र मेरो जीवनमा कतिपल्ट उहाँको महिमा प्रकट गर्नको निम्ति कष्टहरू दिनुहुन्छ, र यी कष्टहरू परमेश्वरको सार्वभौमिक योजनाभन्दा बाहिर हुँदैन, परमेश्वरको सार्वभौमिक योजनाभित्र हुँदछ। चौथो, कुनै कष्टहरू हाम्रो जीवनमा के कारणले हुँदछ भनेर हामी जान्न सक्दैनौँ, किनकि हामी परमेश्वर होइनौँ। परमेश्वरको गुप्त योजनाहरू, परमेश्वरले किन ती कष्टहरू हाम्रो जीवनमा दिनुहुन्छ भनेर हामी थाहा गर्न सक्दैनौँ। र हामी विश्वासीहरू पनि होसियारी हुनुपर्छ कि परमेश्वरले किन यो दिनुहुन्छ भनेर हामी कतिपल्ट हाम्रो जीवनमा किन परमेश्वर तपाईँले मलाई किन भनेर हामी धेरै प्रश्नहरू गर्दछौँ। तर व्यवस्थाको पुस्तकले भन्दछ कि प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्। हामी कति परमेश्वरले त्यो किन दिनुहुन्छ भनेर हामी जान्न सक्दैनौँ, र हामीहरूको निम्ति ती कष्टहरूको समयमा पनि हामीलाई यो ज्ञान छ कि हामी यो थाहा गर्छौँ कि परमेश्वरले जे गर्नुहुन्छ असल गर्नुहुन्छ, जुन कुराले हामीलाई सहायता गर्दछ। र अन्तिम हाम्रो निम्ति उत्साहको कुरा छ कि हामी हरेक विश्वासीहरूलाई यो थाहा छ कि यो कष्टहरू अनन्तसम्म रहने छैन, एक दिन यो कष्ट हटेर जानेछ। जब हामी प्रकाशको 21 अध्यायमा हेर्छौँ भने हरेक कुराहरू बितेर जानेछ, त्यहाँ शान्ति र आनन्द हुनेछ, जहाँ आँसु हुने छैन, यो एक दिन हटेर जानेछ। त्यो हामीमा बाइबलले ज्ञान हुनुपर्छ, यो कुराले नै तपाईँ र मलाई कष्टमा परमेश्वरतिर हेर्ने यो ज्ञानले बनाउनु पर्दछ। र कष्ट परमेश्वरले उहाँको कति कष्टहरू उहाँको महिमा प्रकट गर्नको निम्ति हाम्रो जीवनमा दिनुहुन्छ। चाहे तपाईँहरू कतिको जीवनमा यस्तै कष्टहरू भएर जानुभएको होला र अन्तत परमेश्वरलाई महिमा दिनुभएको होला, परमेश्वरलाई धन्यवाद भन्नुभएको छ होला, जानुभएको छैन भने एक दिन तपाईँ कष्टकर भएर पक्कै पनि जानुहुनेछ, किनकि हामी यो भ्रष्ट संसारमा छौँ, हामीहरू एक दिन कष्ट भएरै जानुपर्छ, कष्टको यात्रामा हामी जानुपर्छ। त्यसै कारण हामीलाई यो जान्नु आवश्यक छ कि परमेश्वर सार्वभौम परमेश्वर हुनुहुन्छ, कि हाम्रो हरेक कष्ट उहाँको सार्वभौमिकता योजनाभन्दा पर छैन। त्यसकारण हामी यो जान्न सक्छौँ कि परमेश्वरमा हामी अर्झ बिन्ती गर्न सक्छौँ हाम्रो कष्टमा, कि हामी अझै पनि उहाँप्रति विश्वासयोग्य हुनको निम्ति हामी प्रार्थनामा उहाँमा सहायता माग्न सक्छौँ। या हरेक कष्ट एउटा उद्देश्यसँग परमेश्वरले दिनुभएको छ कि एपिसी 1:11 भन्दछ, जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पुरा गर्नुहुन्छ आफ्नो अभिप्राय अनुसार। यसको मतलब यो होइन कि हरेक कष्टहरू सजिलो छैन, यसको मतलब यो होइन कि हामी सहजैसँग कष्टहरूलाई सामना गर्न सक्छौँ भन्ने होइन, तर हामी यो थाहा गर्न सक्छौँ परमेश्वर सार्वभौम हुनुहुन्छ, कष्टद्वारा उहाँले आफ्नो अभिप्राय आफ्नो इच्छाको योजनाहरू पुरा गर्नुहुन्छ। त्यसै कारण हामी ख्रिस्ट येशूले सिकाउनु भएको प्रार्थना अनुसार हे पिता तपाईँको इच्छा पुरा होस् भन्न सक्छ। वास्तवमा यीशु फेरि आफ्नो जुन सेवकाय आफ्नो एउटा मिसन लिएर आउनुभएको छ त्यतिमा नै उहाँ फेरि फर्कनुहुन्छ, मिसन केन्द्रित हुनुहुन्छ। 5:4 हेर्नुहोस् न, मलाई पठाउनुहुनेका कामहरू हामीले दिन सधैँ गर्नुपर्छ, कि उहाँले आफ्नो मिसन आफ्नो काम आफ्नो पिताको इच्छा पुरा गर्न नै उहाँको निम्ति एउटा भोजन नै हो भनेर उहाँले भन्नुभएको छ, जुन योहन्ना 4 अध्यायमा उहाँ त्यही पिताको इच्छाको निम्ति आफ्नो कामको निम्ति उहाँ जुन योजना लिएर आउनुभएको थियो त्यो पुरा गर्नतिर उहाँ फेरि तल्लिनुहुन्छ। यहाँ उहाँले हामी भन्ने शब्द प्रयोग गर्नुभएको छ कि यसको अर्थ उहाँले चेलाहरूलाई भन्दै हुनुहुन्छ। यहाँ हामी 3 कुरा विशेष ध्यान दिनुपर्ने हुन्छ, पहिलो हामीहरू अनि दिन छँदै गर्नुपर्छ, त्यो 3 कुरा छ यो वाक्यांशमा हामीले ध्यान दिनुपर्ने कुरा। हामी भन्ने बित्तिकै यीशुले आफ्नो चेलाहरूसँग कुरा गर्दै हुनुहुन्छ कि चेलाहरूलाई पनि उहाँले काम दिनुभएको छ. यसको मतलब कि हरेक विश्वासीलाई परमेश्वरले काम दिनुभएको छ. जब हामी एफिसीको दुई अध्यायमा हेर्छौँ भने परमेश्वरले हरेक विश्वासीलाई काम दिनुभएको छ. यहाँ हामी यो जोड्न सक्छौँ. र जब यो होइन कि ख्रिस्टले दिनुभएको एउटा आज्ञा छ कि हरेकलाई चेला बनाउने सुसमाचार प्रचार गर्ने जिम्मा हरेक विश्वासीलाई दिनुभएको छ. जब हामी मत्तीको २० अध्यायमा हेर्छौँ भने यहाँ दिन सधैँ भनेको यो चाहिँ एकदमै अर्जेन्ट काम हो, तुरुन्तै गर्नुपर्ने काम हो. दिन सधैँ गर्नुपर्छ, गर्नुपर्छ, मस्ट होइन, अङ्ग्रेजीमा मस्ट छ होइन, वी मस्ट डु इट, के गर्नै पर्छ. यो हरेक विश्वासीको, हरेक चेलाको, कि जसले म ख्रिस्टको चेला भन्छ उसले सुसमाचार प्रचार गर्नुपर्छ, एकअर्कालाई चेलापनमा हुर्काउनुपर्छ, एकअर्का एउटा फ्रेममा बाँधिनुपर्छ, किनकि यो गर्नु असल हो. यो हरेक विश्वासीलाई परमेश्वरले दिनुभएको छ. यहाँ तपाईँले पाउनुहुन्छ अर्को शब्द कामहरू. काम मात्रै भनेपछि कामहरू, त्यही काम हो सुसमाचारको. जब तपाईँले काम भन्ने बित्तिकै तपाईँको हृदयमा के आउँछ, तपाईँको समाजमा के आउँछ, सुतेर यो गर्न सकिँदैन होइन, एउटा कोठामा बसेर मात्रै गर्न सकिँदैन. काम गर्दाखेरि पसिना चोहिनुपर्छ, हात खिनुपर्छ, तपाईँका जुत्ताहरू फाटिनुपर्छ. तपाईँका बाइबल अध्ययनमा, चेलापनमा तपाईँका दिमागहरू घुम्नुपर्छ. यो जिम्मा हामीलाई दिनुभएको छ. प्रेयर हो. हामी कति आफ्नै निम्ति हामी कति खट्छौँ, हामी आफ्नो फाइदाको निम्ति, हामी शारीरिक हाम्रो उत्सानको निम्ति हामी कति रातभरि पनि बसेर हामी खट्छौँ, कति अध्ययन गर्छौँ. एकपल्ट सोच्नुहोस् न, म राम्रो लगाऊँ, म फिटनेस हुँ भनेर हामी कति एक्सर्साइजहरू गर्छौँ. तर परमेश्वरले हामी हरेकलाई काम दिनुभएको छ. के तपाईँ यो काम गर्नको निम्ति तपाईँहरू तयारी हुनुहुन्छ? के तपाईँले यो गर्दै हुनुहुन्छ? यो हरेक विश्वासीको, हरेक चेलाको जिम्मा हो. एक दिन परमेश्वरले यही कामको लेखा लिनुहुन्छ. हाम्रो उद्धार मुक्तिको, हाम्रो मुक्तिको उहाँले न्याय गर्नुहुन्न, उहाँले लेखा लिनुहुन्न, किनकि यो सबै ख्रिस्टले क्रुसमा पुरा गरिदिनु भएको छ. तर उहाँले दिनुभएको हामीलाई यो जिम्मा, हाम्रो यो सेवाकाईको बारेमा हामी हरेक विश्वासीले यसको लेखा दिनुपर्ने हुन्छ कि तपाईँ यो काममा तल्लिन हुनुहुन्छ, के तपाईँ यो काममा हुनुहुन्छ. किनकि उहाँले भन्नुहुन्छ रात आउँछ जब कसैले काम गर्न सक्दैन. यसको अर्थ जब मृत्यु आउँछ. एक अर्थमा यहाँ ख्रिस्टले आफ्नो क्रुसको मृत्युको कुरा गर्दै हुनुहुन्छ. जबकि उहाँ क्रुसमा जाँदै हुन्छ, त्यसपछि उहाँका चेलाहरूमा बाधाहरू आएको हामी पछाडिको खण्डहरूमा पाउँछौँ. तर अर्को अर्थमा कि जब हामी मर्छौँ भने यी कुरा हामी हाम्रो शारीरिक मृत्युपछि पनि हामी यो सुसमाचारको कामहरू गर्न सक्दैनौँ, अरूहरूलाई चेलापनमा हुर्काउन सक्दैनौँ. एउटा व्यवहारिक रूपमा हामीले यसरी यसलाई लिन सक्छौँ. त्यति मात्र होइन, यीशुले अनि भन्नुहुन्छ म संसारमा रहन्जेल म संसारको ज्योति हुँ. यसको मतलब यो होइन कि ख्रिस्ट अहिले ज्योति हुनुहुन्न, उहाँ वास्तवमै ज्योति हुनुहुन्छ. उहाँ वास्तवमै ज्योति हुनुहुन्छ र उहाँले त्यही ज्योतिको प्रकाशमा हरेक चेलाहरूलाई यो काम गर्नको निम्ति उहाँले आज्ञा गर्नुभएको छ. अघि पनि मैले भने मत्ती 20 अध्यायको 18 20 त्यो दिनुभएको छ कि हामी हरेक विश्वासीहरूको जिम्मा सुसमाचार प्रचार गर्ने हो. विचार गर्नुहोस् हिजोको तपाईँको दिन, तपाईँहरूको कुराकानीले विचार गर्नुहोस्, तपाईँहरूको कुराकानीको केन्द्रमा के थियो? कुनै मनोरञ्जनात्मक कुरा, खेलकुदका कुरा, या त कसैलाई एउटा सुसमाचारको उत्साहको वचन थियो? के तपाईँहरू सुसमाचारको केन्द्रमा रहेर कुराकानीहरू गर्नुभयो? र वास्तवमै प्रेयर हो कि हामीले यो गर्नुपर्छ. किन गर्नुपर्छ? हरेक मानिस जब शारीरिक रूपमा जन्मिन्छ वास्तवमै ऊ अन्ध हुन्छ, उसले यो कुराहरू बुझ्न सक्दैन. त्यसै कारण हामीले यो कुराहरू ख्रिस्टमा ती मानिसहरूलाई देखाउनुपर्छ र परमेश्वरले उनीहरूको हृदय उनीहरूको आँखा खोलिदिनुहुन्छ. आजको हाम्रो दोस्रो बोला हामी छदेखि हामी हेर्नेछौँ. छ पदले भन्छ, यी कुरा भनेर उहाँले भुइँमा थुक्नुभयो, मतलब माथि म संसारको ज्योति हुँ. यहाँ उहाँले किन भुइँमा थुक्नुभयो भन्ने कुरा हामी जान्दैनौँ. सरल तरिकाले भन्दाखेरि हामीले किन गर्नुभयो यसको कारण यहाँ दिएको छैन. त्यस कारण अरूले यो भन्छ त्यो भन्छ भन्नुभन्दा पनि हामीलाई थाहा छैन, बाइबलले बताउँदैन. तर हामी यहाँबाट यो देख्न सक्छौँ कि ख्रिस्ट येशु 100% परमेश्वर हुनुहुन्छ, 100% उहाँ मानिस हुनुहुन्छ. उहाँको यो व्यक्तित्व यहाँ हामी देख्न सक्छौँ. उहाँ 100% मानव, 100% उहाँ ईश्वर हुनुहुन्छ भन्ने कुरा पनि यहाँ हामी देख्न सक्छौँ. र उहाँले के गर्नुभयो? थुकले माटोलाई मुछेर लेप बनाएका त्यस मानिसको आँखामा लगाइदिनु भयो. देख्दै हुनुहुन्छ कि त्यस मानिसको अन्धपन हटाउनको निम्ति परमेश्वरको संलग्नता, येशु ख्रिस्टको संलग्नता. अनि त्यति मात्र होइन, उहाँले आज्ञा गर्नुहुन्छ, जाओ सिलोआमको, जसको अर्थ पठाइएको, तलाउमा गएर पखाल. जब हामी यो पठाइएको शब्द हेर्छौँ, कि अङ्ग्रेजीमा सेन्ट भनेको छ, जब हामी यो शब्द युहन्नामा हामी हेर्छौँ भने यसले के कुरालाई बढी फोकस गरिरहेको हामी पाउँछौँ? कि पठाइएकोले युहन्नाको सुसमाचारमा हामी धेरै ख्रिस्ट येशूलाई नै जनाएको हामी पाउँदछौँ. र येशू ख्रिस्टले यो थुकलाई पहिलो पटक प्रयोग गर्नुभएको भने होइन. हामी अरू खण्डहरूमा, जस्तै हामी मर्कुस 7:33-8:23 पदमा पनि हामी यो पाउँछौँ कि ख्रिस्ट येशूले पहिले पनि आफ्नो थुकको प्रयोग गरेर अन्धहरूलाई आँखा खोलिदिनु भएको छ. तर यहाँ ख्रिस्ट येशूले माटोको पनि प्रयोग गर्नुभएको छ. र फेरि पनि त्यहाँ सिलोआमको तलाउमा गएर पखाल भनेर भन्नुहुन्छ. कि यसको अर्थ कि ख्रिस्ट हामी देख्न सक्छौँ कि यस मानिसको उद्धारको निम्ति, यस मानिसको जुन आँखा खोल्नको निम्ति ख्रिस्टको पहिलो संलग्नता हामी देख्छौँ. र हामी त्यहाँ देख्छौँ कि ख्रिस्टले जे भन्नुभयो त्यस मानिसले आज्ञाकारिताको साथ ख्रिस्टले भन्नुभएको कुरालाई मानेको छ. यसको परिणाम हेर्नुहोस् न, 7 अन्तिममा, जब उसले गएर पखाल्यो ऊ देख्ने भएर फर्क्यो. ऊ पहिले जस्तो थियो ऊ त्यस्तै छैन. त्यसपछि हामी जब 8 पदमा आउँछौँ, 8 हामीले ख्रिस्ट येशूको उपस्थिति हामी यहाँ देख्दैनौँ. 7 हामी देख्छौँ. त्यहाँदेखि हामी 8 हेर्छौँ भने, हामी 34-35 पदसम्म हामी हेर्छौँ भने, त्यहाँ ती पहिलो जो अन्धो व्यक्ति थियो अहिले देख्ने भयो, र ती मानिसलाई भिख माग्ने भन्ने व्यक्तिहरू, अरूहरू देख्ने व्यक्तिहरूले, र ती दुई व्यक्ति बीच, दुई समूह बीच कुराकानी हामी देख्छौँ. तर तीस मानिसले देखेर कतिले भन्छन् वास्तवमा यो त्यो मानिस होइन, कतिले भन्छन् त्यो जस्तो देखिन्छ. तर त्यहाँ कोही व्यक्तिहरू यस्तो पनि छन्, हो त्यो त्यही नै हो. तर त्यस मानिसले के भन्छ? त्यसो भने तिमीलाई यो निको बनाउने को हो त? त्यस निको हुने व्यक्तिले, जुन अन्धाले दृष्टि पाउने व्यक्तिले, एउटा छोटकरीमा उसलाई जे भएको थियो उसले त्यो बताइदिन्छ. 11 यसो भन्ने, एकजना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्नुभयो, सिलो आममा जाऊ र पखाल. तब गएर मैले पखालेँ र म देख्ने भएँ. जे भएको थियो उसले त्यही कुरा बताइदिएको छ. र अरूहरूले भन्छन् तिनी कहाँ छन् त जसले त्यस व्यक्तिलाई निको बनाउनु भयो? त्यो व्यक्तिले यसो को हुनुहुन्छ भन्ने कुरा उसले जानेको छैन, उसलाई थाहा छैन. तर तपाईँले यहाँ के देख्नुहुन्छ? के त्यो एउटा अन्धो मानिस मात्रै यहाँ निको भएको तपाईँले देख्नुहुन्छ? यहाँ त एउटा सुन्दर एउटा चित्र हामी देख्छौँ, एउटा मुक्तिको एउटा सुन्दर चित्र हामी देख्छौँ। वास्तवमा येशूले यहाँ के देखाउँदै हुनुहुन्छ भने एउटा मुक्ति कसरी हुन्छ भन्ने कुरा उहाँले देखाइदिनु भएको छ। हामी पापद्वारा अन्धो थियौँ, जब हामी योहन्ना 12 अध्यायको 40 पदमा हामी हेर्छौँ भने त्यो पाउँछौँ। दोस्रो कुरन्थी 4:4 भन्दछ कि हरेक मानिसलाई अन्धकारले परमेश्वरको मुक्ति देख्नबाट उनीहरूको आँखा कालो पट्टी लगाइदिएको छ। हरेक मानिसले देख्न सक्दैन, त्यसै कारण हरेक जो शरीरमा जन्मिन्छ त्यो हरेक मानिस अन्धो हुन्छ, उसले शारीरिक कुरा देख्न सक्दैन। त्यति मात्र होइन, पापमा हराएको मानिसले परमेश्वर वा मुक्तिदातालाई चिन्ने उहाँलाई स्वीकार्ने क्षमतासम्म पनि उसले गुमाएको हुन्छ, जब हामी रोमी 8 अध्यायमा हामी हेर्छौँ भने यो पाउँछौँ। त्यसै कारण त रोमी 3:11 भन्दछ, बुझ्ने कोही छैन, खोज्ने कोही छैन। देख्दै हुन्छ यहाँ एउटा मुक्तिको चित्रण हामीले स्पष्ट देखिरहेका छौँ। यहाँ देख्दै हुन्छ कि येशूले त्यस अन्धो मानिसलाई निको बनाउनको निम्ति उहाँले नै पहिलो कदम चाल्नु भएको छ। त्यस्तै हाम्रो उद्धार मुक्तिको निम्ति पनि परमेश्वरले नै हाम्रो जीवनमा पहिलो कदम चाल्नु भएको हो। जब उहाँले हाम्रो हृदयका आँखाहरू खोलिदिनु भयो तब हामी देख्ने भएका छौँ। तर आज प्रिय हाम्रो निम्ति एउटा खुसीको कुरा यो छ कि यस अन्ध मानिसले जस्तो ख्रिस्ट येशूको थुक र माटोको लेप लगाइराख्नु हामीलाई आवश्यकता छैन, कि हामीले एउटै कुरा यस मानिसले जसरी ख्रिस्टले भन्नुभएको कुरामा विश्वास गर्यो, आज्ञा पालन गरेर जे भन्नुभएको थियो त्यो गर्यो, आज हामीले पनि ख्रिस्ट येशूमा केवल उहाँको क्रुसको मृत्यु, उहाँको पुनरुत्थान, उहाँको रगतले, यो उहाँको थुक र माटोले भन्दा हामीले अझै पूर्ण उद्धार दिएको छ। केवल तपाईँ र मैले उहाँमा विश्वास गर्नुपर्ने हुन्छ। हाम्रो पापमा हामी जब मरेका थियौँ हामीले गर्नुपर्ने हाम्रो रेस्पोन्सिबिलिटी हामीले गुमाएका छैनौँ। त्यो रेस्पोन्सिबिलिटी यहाँ जब यो अन्ध व्यक्तिबाट हामी देख्छौँ कि उसले आज्ञाकारिताको साथ ख्रिस्टले भन्नुभएको कुरा गरेको छ, त्यस्तै ख्रिस्टले पनि भन्नुहुन्छ पश्चाताप गर, पापबाट फर्क, सुसमाचारमा विश्वास गर, यो तपाईँ र मेरो जिम्मेवारी हो। त्यसै कारण हरेक विश्वासी हरेकजनालाई ख्रिस्टले त्यो काम दिनुभएको छ। आज हामीले यही सुसमाचार हामीले घोषणा गर्नुपर्ने हुन्छ, यही नै हाम्रो जिम्मेवारी हो। के तपाईँ यसमा हुनुहुन्छ? के तपाईँ सुसमाचार प्रचारमा, के तपाईँ एकअर्कालाई चेला बनाउने काममा तपाईँ हुनुहुन्छ, के तपाईँ ख्रिस्टमा हुनुहुन्छ? यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँले तपाईँको शारीरिक आँखाले हरेक कुरा देख्नुहुन्छ होला, तर तपाईँले आत्मिक रूपमा तपाईँले केही देख्नुहुन्न। जबसम्म तपाईँले ख्रिस्टमा विश्वास गर्नुहुन्छ तपाईँको आँखा खोलिनेछ, तपाईँको पाप धोइनेछ, तपाईँको उद्धार मुक्ति हुनेछ। र समय अहिले नै हो, कृपया ढिलो नगर्नुहोस्। जब हामी उहाँको सुसमाचारमा हुँदैनौँ हामी उनै परमप्रभु परमेश्वरको न्यायमा हुनेछौँ, र जब हामी सुसमाचारमा हुन्छौँ हाम्रो न्याय ख्रिस्टद्वारा हटाइएको छ, हाम्रो पापको दण्ड ख्रिस्टमा हटाइएको छ। हुन्छ, आउनुहोस् हामी प्रार्थना गरौँ।